अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
चाड पर्वलाई लक्षित गरी बाँकेमा चेक जाँच कडाई, सबैतिर विशेष निगरानी, हवाई भाडा घटाउने होड, यात्रु तान्न जहाज कम्पनी बीच प्रतिस्पर्धा।
भारतीय राजदूत नेपालगञ्जमा भेटघाटमा व्यस्त, सीमा समस्याबारे चासो। चाड पर्वलाई लक्षित गरी मुगु र सुर्खेतमा खाद्य संस्थानद्वारा सस्तो चामल।
भेरी बबई डाइभर्सनको सुरुङ खन्न विशेष 35 मेसिन भित्रियो। बर्दिया निकुञ्जमा एक आपसमा जुधेर मर्छन् बाघ।
र कञ्चनपुरमा स्थानीय तहमा गएका कर्मचारीलाई बस्ने ठाउँको अभाव, जुम्लामा स्याउ टिप्ने चटारो।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट,
ह्युन्डे फेस्टिभ डिलाइट 2074। यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निःशुल्क एक वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे
पश्चिम डायरीको सुरुमा चाडपर्वलाई लक्षित गरी बाँकीमा चेक जाँच कडाई, सबैतिर विशेष निगरानी गरिएको खबर रहेको छ। नेपालगञ्जमा 3 दिन अघि संदिग्ध अवस्थामा फन्दामा परेका भारत गोरखपुरका 2 जना व्यक्तिहरू श्रृङ्खलाबद्ध लुटको योजना बनाएर बाँके पसेको खुलेको छ। गत वर्ष कार्तिक 5 गते नेपालगञ्जस्थित मेघा बैंक अगाडिबाट 1 व्यक्तिको 6,00,000 रुपियाँ चोरी भएको घटनामा संलग्नताको आशंकामा शुक्रबार पक्राउ परेका 2 भारतीय नागरिकहरू ठुलै लुटको योजनाका साथ 8 जनाको गृहमा आएको प्रहरी अनुसन्धानबाट खुलेको हो। बाँकी, सुर्खेत र दाङ 3 जिल्लामा 6 थप भारतीय लुटेराहरू रहेको जाँचमा पत्ता लाग्यो। घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले बताए, बेलैमै पक्राउ परेका कारण अपराध हुन पाएन। उहाँले भन्ने, यिनीहरू बैङ्कबाटै रकम आवागमनको स्थितिलाई निगरानी गरेर घटनालाई अन्जाम दिने गरेका छन्। दशैं तिहारका लागि ठुलो पर्व हो, चाड पर्व मनाउँदा बढी रकम खर्च हुने र त्यसका लागि बैङ्कबाट रकम झिक्ने सिलसिला अरू बेलाभन्दा निकै बढी हुन्छ। भारतबाट रोजगारी गरी दशैं मनाउन नेपाल फर्किने क्रममा पाकेटमार र लुटेरा बारबाट नेपालीहरूलाई जोगाउन र त्यस्ता घटना निरुत्साहित गर्न बाँके प्रहरीले नाकामा चेक जाँच र निगरानी बढाएको खबर आजको दैनिक नेपालगञ्जमा विनय दीक्षितले लेख्नु भएको छ। यता दशैं तिहार नजिकिँदै गएपछि जुवातासले पनि प्रभाव बढाउन थालेको छ। बाँके प्रहरीले 40,000 रुपियाँ सहित 6 जुवाडे पक्राउ गरेको छ। नेपालगञ्ज वडा नम्बर 20 बाबा घाट स्थित खुल्ला चौरमा केही मानिसहरूले जुवातास खेलेको सूचनाको आधारमा भएको प्रहरी कारवाहीमा 40,770 रुपियाँ सहित 6 जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपालका लागि भारतीय राजदूत मनजियो सिंह पुरीले नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल सरकार नै अग्रसर हुनुपर्ने बताउनु भएको छ। नेपालगञ्ज उद्योग वाणिज्य संघले हिजो आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत पुरीले नेपाल सरकारले चाहेको खण्डमा सबै समस्याहरू समाधान हुने धारणा राख्नुभयो। पहिलोपटक नेपालगञ्ज आउनुभएका उहाँले नेपाल र भारतको सम्बन्ध सीमाले मजबुत बनाएको बताउनुभयो। भारतले नेपालको सडक विकास योजनालाई गम्भीर रूपमा लिएको राजदूत पुरीको भनाइ छ। नेपालका व्यापारीलाई सहज होस् भनेर एकीकृत चेकपोस्ट बनाउन भारत सरकारले कार्यथालनी गरिसकेको बताउँदै राजदूत पुरीले अहिलेको सिस्टम नै परिवर्तन हुने भएकाले कति पनि चिन्ता नलिन आग्रह गर्नुभएको थियो। नेपाल भारतको सम्बन्ध नङ र मासुको जस्तै भएकाले नेपाल भारत सम्बन्धी जस्तो सुकै समस्या समाधानका लागि भारत सरकार तयार रहेको उहाँले बताउनुभयो। सद्भाव दैनिकमा खबर छ।
दशैंको मुखमा नेपालगञ्ज काठमाडौँ रुटका यात्रु तान्ना जहाज कम्पनी बीच प्रतिस्पर्धा चलेको छ। यात्रु चापको तुलनामा उडान बढी हुँदा सरकारीदेखि निजी हवाई कम्पनी बीच केही दिन यता प्रतिस्पर्धा चलेको हो। नेपालगञ्जदेखि काठमाडौँका लागि सरकारी सेवा प्रदायक कम्पनी नेपाल वायु सेवा निगमले ठुलो जहाज मार्फत साताको मंगलबार, बिहिबार र शनिबार गरी 3 उडान भर्दै आएको छ। यस्तै बुधयरले दैनिक 3 तथा यति सौर्य र श्रीयरले दैनिक 2-2 उडान भर्दै आएका छन्। यात्रुको संख्या कम हुँदा यी कम्पनीले भाडा घटाएर आकर्षित गर्न थालेका छन्। यात्रु आकर्षित गर्नकै लागि हवाई कम्पनीले दैनिक रूपमा भाडा दर फेरबदल गरेको पाइएको छ। निजी कम्पनीको एकाधिकार तोड्न सरकारको एकमात्र हवाई कम्पनी नेपाल वायु सेवा निगमले पनि ठुलो जहाज मार्फत भाडा फात्तै घटाएर दशैंको मुखमा यात्रुलाई उडाउने गरेको छ। निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेका अनुसार 56 सिट क्षमता रहेको MA-60 वायु सेवा निगमको जहाजले काठमाडौँ नेपालगञ्ज र नेपालगञ्ज काठमाडौँसम्म यात्रु उडाउन थालेको हो। नेपालगञ्जबाट काठमाडौँका लागि प्रति यात्रुको भाडा 3,000 रुपियाँदेखि 6,500 तोकिएको छ। काठमाडौँबाट नेपालगञ्जका लागि भने 4,500 6,500 भाडादर तोकेको छ। असोज 14 गतेसम्मका लागि यही भाडादर कायम रहने निगमको भनाइ छ। यसै गरी यति सौर्य र श्री एयरले पनि यात्रुलाई आकर्षित गर्न विशेष अफर दिएर सहुलियतमा टिकट दिइरहेका छन्। आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
सुर्खेतमा यस वर्ष दशैँदेखि छठसम्म सस्तो मूल्यमा चामल पाइने भएको छ। ठुला चाडपर्वलाई लक्षित गर्दै सस्तो मूल्यमा चामल बिक्री गर्न लागिएको हो। नेपाल खाद्य संस्थानको सुर्खेत स्थित कार्यालयले दशैँ तिहार र छठ पर्वका लागि भन्दै सस्तो मूल्यमा चामल उपलब्ध गराउन लागेको जनाएको छ। आइतबारदेखि कार्तिक 9 गतेसम्म सर्वसाधारणका लागि सस्तो मूल्यमा चामल उपलब्ध गराउन लागिएको हो। त्यसका लागि वीरेन्द्रनगरमा रहेको संस्थानको गोदामस्थित कार्यालयमा सुपथ मूल्यको पसल सञ्चालन गर्न लागिएको छ। ललित बहादुर बुढाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। उता मुगुमा चाडपर्व नजिकिएसँगै नेपाल खाद्य संस्थान मुगु शाखाले बजार मूल्यभन्दा सस्तो दरमा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराइरहेको छ। जुनसुकै बेला पनि सहज रूपमा खाद्यान्न लैजान सकिने संस्थानको भनाइ छ। यस वर्ष दशैं तिहारमा खाद्य अभाव नहुने संस्थानका शाखा प्रमुख भरतराज खनियाले बताउनुभयो। सुमन मल्लले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सुर्खेत भेरी बबाई डाइभर्सन आयोजनाले चिनबाट टनेल बोर्डिङ मेसिन TBM भित्त्याएको छ। भेरी नदीको पानी बबईमा फर्काउन 12 किलोमिटर सुरुङ खन्ने TBM नेपालमा भित्रिएको हो। उक्त प्रविधिबाट दैनिक 25 मिटर सुरुङ खन्न सकिने आयोजनाले जनाएको छ। निर्माणधीन भेरी बबई डाइभर्सनका निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले चिनको सङ्घाईबाट कोलकत्तासम्म ल्याई नेपालगञ्ज हुँदै 35 मेसिन भित्राएको प्रमुख शिवकुमार बस्नेतले बताउनुभयो। उहाँका अनुसार यो मेसिन नेपालमा पहिलो पटक भित्रिएको हो। 150 मिटर सुरुङ परम्परागत प्रविधिबाट खनेपछि TBM जडान गरिने भएको हो। हालसम्म 150 मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको छ। परम्परागत र ड्रिल मेसिन प्रयोग गर्दै चुरे पर्वत ब्लास्ट गरी सुरुङ खन्ने काम सम्पन्न भएको भेरी बबई डाइभर्सन बहुद्देशीय डाइभर्सन आयोजनाले जनाएको आजको कान्तिपुरमा कमल पन्थी र प्रकाश अधिकारीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा मन रोगको उपचार पद्धति र अपनाउनु पर्ने सजगता
तर यो चाहिँ मनसँग सम्बन्धित हुनेले मस्तिष्कसँग सम्बन्धित भएको हुनाले यसमा कुनै पनि किसिमको शारीरिक लक्षणहरू नदेखिन पनि सक्छ अथवा चाहिँ केही कहिले चाहिँ अब टाउको दुख्ने जिउ दुख्ने डर लागेको जस्तो हुने निना नपर्ने यस्ता लक्षणहरू पनि आउँछन्। निश्चित अवधिको लागि निश्चित मात्रामा औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482 भर्ना खुल्यो भर्ना खुल्यो विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081-5795 र 521-075। दसैंको शुभ उपलक्ष्यमा सञ्जीत ज्वेलर्स र टिसा ज्वेल्स एन्ड डायमन्ड्सको सहकार्यमा एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम हुन गइरहेको हुँदा यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। मिति यही असोज 1, 2 र 3 गते एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम भरि प्रत्येक टिसाको हरेक 1,00,000 र 100,000 माथिका हिराका गहनाहरूको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउन चाहन्छौँ। अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-5123-128।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
भेरी अञ्चल अस्पतालमा विगत 4 वर्षदेखि रोकिएको मनरोग उपचार सावनको अन्तिम साताबाट सुरु भएको छ। भेरी अञ्चल अस्पतालको ओपिडी 6 नम्बरमा पुगेर मनरोगको उपचार गराउन सकिन्छ। अस्पतालमा दैनिक 8-10 जना उपचारका लागि पुग्ने गरेका छन्। मनरोग के हो र मनरोगको उपचार पद्धति र अप्नाउनु पर्ने सजगताबारे कुराकानी गर्दै भेरी अञ्चल अस्पतालका मनरोग विशेषज्ञ डाक्टर सुमन अर्याल।
मनोरोग भन्नाले कुनै पनि मानिसको व्यवहारमा, बोलीमा, सोचाइमा कुनै पनि किसिमले विगतमा भन्दा केही असामान्य परिवर्तनहरू आयो, बोलीमा फरक आयो, असामान्य व्यवहारहरू देखाउन थाल्नुभयो, सोचाइहरू चिन्तनहरूमा अलिकति विचलन आयो, असन्तुलन आयो भने यस्ता किसिमका लक्षणहरूलाई समग्रमा हामीले चाहिँ त्यसको पनि दैनिक निरन्तर रूपमा समस्याहरू आउनु पऱ्यो। त्यस्तो भएको खण्डमा हामीले चाहिँ मनोरोग भन्ने बुझ्नुपर्छ। विशेष गरी यो चाहिँ मनसँग सम्बन्धित हुनेले, मस्तिष्कसँग सम्बन्धित भएको हुनाले यसमा कुनै पनि किसिमको शारीरिक लक्षणहरू नदेखिन पनि सक्छ, अथवा चाहिँ केही कहिले कहिले चाहिँ अब टाउको दुख्ने, जिउ दुख्ने, डर लागेको जस्तो हुने, निना नपर्ने यस्ता लक्षणहरू पनि आउँछन्। समग्रमा भन्दाखेरि चाहिँ हामीले चाहिँ यसमा चाहिँ हाम्रो मानिसले बोल्ने व्यवहारमा, अब सोचाइमा, अरूसँग गर्ने व्यवहारमा यी समग्रमा चाहिँ केही न केही रूपमा चाहिँ असन्तुलन या विचलन आउनु पर्छ।
अब यो आफूलाई मन रोग लाग्यो भन्ने कुरा आफैले थाहा पाउन सकिन्छ अथवा आफ्नो घर परिवार व्यक्ति अथवा साथीले पहिचान गर्न सक्ने कुरा हो?
अब यसमा पनि यो मनोरोगको प्रकृति अनुसार हुन्छ। कुनै पनि अब कम कडा खालका, अलिक सामान्य खालका पनि रोगहरू पनि हुन्छन्, अब कडा खालका रोगहरू पनि हुन्छन्। अब कतिपय अवस्थामा चाहिँ अब सामान्य टाउको दुख्ने, जिउ दुख्ने, वकवक लाग्ने, कहिलेकाहीँ खाना मन नलाग्ने, तौल घटेको जस्तो हुने, अब हेर्दाखेरि कहिलेकाहीँ शारीरिक रोगको कारणले गर्दा हो कि भन्ने जस्तो पनि देखिन्छ। तर अब कडा खालका मानसिक रोगहरू जस्तै हामी साइकोसिस भन्छौँ, अब बाइपोलर डिसअर्डर, यसमा चाहिँ बिरामी आफूले भन्दा पनि घर वरिपरिका घरका मान्छेहरूले, अब परिवारका सदस्यहरूले अथवा चाहिँ साथीभाइहरूले उक्त मानिसको व्यवहारमा परिवर्तन आउनु थालेको, बोलीमा परिवर्तन आउनु थालेकोबाट भन्ने थाहा हुन्छ। र यसमा चाहिँ कतिपय अवस्थामा चाहिँ अब जस्तो सामान्य खालको डिप्रेसन, एङ्जाइटीहरूमा चाहिँ अब बिरामी आफैले पनि कतिपय अवस्था महसुस गर्न सक्छ, मलाई कतै के भइरहेको छ कि भनेर। अलिक कडा खालका रोगहरूमा चाहिँ अब घर परिवारका सदस्यले, साथीभाइ, आफन्तहरूले थाहा पाउने कुरा भयो। मनोरोगीहरूको सङ्ख्या त विगतमा भन्दा बढ्दै गएको छ।
तपाईँ भेरी अञ्चल अस्पतालमा आइसकेपछि बिरामीहरू दैनिक सरदर कतिको पुग्ने गर्छन् अस्पतालमा?
अब अहिलेको अवस्थामा त हालसालै बिरामीहरू त त्यही दैनिक रूपमा कहिले 5-7 जना, कहिले 8-10 जना त्यही रेन्जमा आइरहनु भएको छ। अब हेर्दाखेरि जति पनि केसहरू मैले हेरिरहेको छु ती समग्रमा चाहिँ त्यही हाम्रो समुदायमा देखिने खालकै त्यही एङ्जाइटी डिसअर्डरहरू, त्यही चाहिँ डिप्रेसन, कुनै कुनै केसमा चाहिँ अब यो अलिक कडा खालको साइकोसिस भन्छौँ हामीले, ती केसहरू पनि देखिएको छ। र कतिपय अवस्थामा चाहिँ यो जो जाँड रक्सीको सेवनले गर्दा भने चाहिँ समस्याहरू, लतको अवस्था, अब मानसिक समस्याहरू पनि मैले भेटेको छु। र सुस्त स्थितिहरू जसमा आउने अब अरू समस्याहरू जस्तै अब छायाको लक्षणहरू देखिने, व्यवहारमा परिवर्तन आउने त्यस्ता केसहरू पनि मैले हेरेको छु।
मन रोग लागिसकेपछि त्यसको उपचार पद्धति के हो?
मनोरोग लागिसकेपछि एउटा विशेषज्ञ रूपमा भन्नुपर्दाखेरि मैले चाहिँ अब त्यसका पद्धतिहरू भनेका चाहिँ एउटा चाहिँ औषधिको माध्यमबाट हुन्छ, जसमा अब केही निश्चित अवधिको लागि निश्चित मात्रामा औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ। अर्को अरू जस्तै अब साइकोथेरापीहरू भन्छौँ अथवा परामर्श काउन्सिलिङहरू पनि हुन्छन्। जस्तो सामान्य खालका डिप्रेसनहरू एङ्जाइटीहरूलाई अब सामान्य परामर्श काउन्सिलिङले पनि ठिक हुनसक्छ यदि सुरुको अवस्थामा छ भने। यो भेरी अञ्चल अस्पतालको यो ओपिडी 6 नम्बर कोठामा यो मनोरोग सम्बन्धी उपचार हुन्छ। बिरामीहरूलाई ओपिडी अन्तर्गत अब आएर उहाँहरूको समस्याहरू बुझेर मनोरोगको प्रकृतिको आधारमा उहाँहरूलाई चाहिँ परामर्श लगायतका अब औषधि उपचारबाट पनि त्यसरी व्यवस्थापन गरिरहेका छौँ।
एउटा मनोरोगीलाई निको हुन कति समय लाग्छ?
मनोरोगको प्रकृति भर पर्ने हुन्छ। यदि उसलाई चाहिँ सामान्य खालको अब उदासीनताको रोग हुनु डिप्रेसन छ त्यति कडा भइसकेको छैन सुरुकै अवस्थामा हामीले चाहिँ पत्ता लगायौँ भने कहिलेकाहीँ 6 महिना 9 महिना पनि लाग्न सक्छ। तर 9 महिना यति अवधि चाहिँ उसलाई उपचारमा संलग्न हुनुपर्ने हो। तर सुधार हुने समय भनेको चाहिँ कहिले 4-6 हप्तादेखि उसको लक्षणहरू सुधार हुँदै जान्छन्। अब कडा खालका रोगहरू जस्तै साइकोसिसै छ बाइपोलर डिसअर्डर छ त्यस्तो रोगहरूमा चाहिँ हामीलाई कहिलेकाहीँ चाहिँ अब अलिकति सुधारको लक्षण देखिन पनि कहिले अब 8-12 हप्ता लाग्न सक्छ। तर त्यो अवधि भनेको चाहिँ हामीले सुधार हुनेलाई लाग्ने समय हो। तर उसले औषधि सेवन गर्नुपर्ने चाहिँ अलि लामो समय हुनसक्छ। जस्तो अब 1-1.5-2 वर्ष हेरेर हुन्छ यसमा चाहिँ रोगको प्रकृति अनुसार।
अब यस्तो खालको रोग लागिसकेपछि कस्तो खालको खतरा हुनसक्ने सम्भावना हुन्छ?
विशेष त हामीले यो मनोरोगमा जटिलताहरू भनेको एउटा चाहिँ भुल्नै नहुने कुरा के हो भन्दाखेरि यो आत्महत्या सुसाइड हो एउटा जटिलता कम्प्लिकेसन यो। त्यस्तै अरू चाहिँ अब जटिलता भन्ने बित्तिकै अब त्यो व्यक्ति लगायतको व्यक्तिका परिवारका सदस्यहरूमा को अब व्यक्तिगत जीवन पारिवारिक सामाजिक व्यावसायिक जीवनमा असर त प्रतिकूल असर त पर्ने नै भयो। त्यो लगायतको अरू समस्याहरू कहिलेकाहीँ चाहिँ अब उसको व्यवहारले गर्दा अब रोगको कारणले गर्दाखेरि उसले देखाउने व्यवहारहरूले समग्रमा चाहिँ कहिलेकाहीँ उसबाट यस्ता किसिमको असामान्य व्यवहारहरू पनि समाजमा समाजको लागि जुन कुरा पाच्य हुँदैन त्यस्ता किसिमको व्यवहारहरू पनि हुनसक्छन् घटनाहरू घट्न सक्छन्। र कतिपय अवस्थामा चाहिँ त्यस्ता बिरामीहरूको सुरुमै अथवा चाहिँ उचित व्यवस्थापन नभएको खण्डमा चाहिँ अब दुर्व्यसन फस्ने सम्भावना पनि निकै नै हुन्छ। जस्तो अब लागु पदार्थहरू लिन सक्ने सम्भावना जहाँ टक्सीको कुलतमा फस्न सक्ने सम्भावना पनि हुन्छ। त्यस्ता व्यवहारहरूको कारणले गर्दाखेरि पनि कहिलेकाहीँ विभिन्न किसिमका अरू घटनाहरू पनि घट्ने सम्भावना चाहिँ हुन्छ।
भेरी अञ्चल अस्पतालका मनरोग विशेषज्ञ डाक्टर सुमन अर्याल। अब अर्को सन्दर्भ, मुगु जिल्लाका किसानलाई बारीमा फलेका स्याउ टिप्ने चटारो परेको छ। स्याउ पाकेर झर्न थालेपछि उनीहरूले स्याउ टिप्न भण्डारण गरिरहेका छन्। जुम्लामा यस वर्ष 3,400 टन स्याउ उत्पादन भएको हो। कृषि कार्यालय जुम्लाका अनुसार 1,100 टन मात्रै बिक्री भएको छ। यस वर्ष त्यहाँको स्याउ नेपालगञ्ज सुर्खेत काठमाडौँ पोखरा रोल्पा रुकुम र धनगढीसम्म गएको छ। हालसम्म चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाका मात्रै स्याउ बिक्री भएको खबर आजको कान्तिपुरमा छापिएको छ।
विश्वमै लोपोन्मुख पाठेबाघ आपसमा जुधेर मर्ने गरेका छन्। निकुञ्जको 2.5 दशकको तथ्याङ्क अध्ययन गर्दा बाघहरू एक आपसमा अस्तित्व टकरावका कारण भिडन्तमा उत्रिने गरेका हुन्। जङ्गलमा भालेबाघले सामान्यतया 42 वर्ग किलोमिटर र पोथीले 12 वर्ग किलोमिटर क्षेत्र ओगटेर बस्ने गर्नेका हुन्छन्। आफ्नो क्षेत्रमा अन्य बाघ प्रवेश गरे यिनीहरू जाई लाग्छन्। बाघहरू अस्तित्व रक्षाको द्वन्द्वका कारण भिडेर मर्ने गरेको बर्दे राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो। यादव आचार्यले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले देश संविधान कार्यान्वयनको विशिष्ट चरणमा रहेको बताउनु भएको छ। हिजो नेपालगञ्जमा प्रेस सेन्टर बाँकीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृह राज्यमन्त्रीले सोमबार प्रदेश नम्बर दुईमा हुने निर्वाचनसँगै संविधान कार्यान्वयनको पहिलो चरण पूरा हुने बताउनुभयो। प्रदेश नम्बर दुईले पनि स्थानीय तह निर्वाचन मार्फत जनप्रतिनिधि पाएपछि संविधान कार्यान्वयनको एउटा चरण पूरा हुनेछ उहाँले भन्नुभयो। दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
बैतडीको सोराड क्षेत्रमा सुन्दा प्रायले अभावग्रस्त सम्झन्थे, अब सोराडको त्यो अवस्था फेरिएको छ। सडक विस्तारले पछिल्ला 2 वर्षमा सोराड क्षेत्रको अभाव घटेर सर्वसाधारणको जीवनशैली फेरिन थालेको खबर खगेन्द्र अवस्थीले कान्तिपुरमा लेख्नु भएको छ।
कञ्चनपुर जिल्लाका विभिन्न सरकारी कार्यालयबाट स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई बस्ने ठाउँको अभाव देखिएको छ। उनीहरू सम्बन्धित गाउँ वा नगरपालिकामा हाजिर गरेर पुरानै कार्यालय फर्किन थालेका छन्। स्थानीय तहमा कर्मचारी अभाव हुन नदिन जनप्रतिनिधिको पदभार लगत्तै समायोजन प्रक्रिया अघि बढाइएको थियो। वडा तहसम्मै नपुगे पनि अहिले जिल्लाका हरेक जसो निकायबाट स्थानीय तहमा 1-1 जना कर्मचारी पठाइएका छन्। समायोजनपछि कतिपय कर्मचारीले सम्बन्धित तहमा बजेट विनियोजनका बेला कार्यक्रम समेत पेश गरेका छन्। विभिन्न सरकारी निकायबाट स्थानीय तहमा समायोजन गरिएका कर्मचारी बस्ने ठाउँ नभएपछि हाजिर गरेर पुरानै कार्यालय फर्किन थालेको खबर आजको कान्तिपुरमा भवानी भट्टले लेख्नु भएको छ। पश्चिम डायरीमा महिलाको सम्पत्ति सम्बन्धी अधिकारमा इच्छा पत्रले पार्ने प्रभाव,
महिलालाई चाहिँ इच्छा पत्रले सम्पत्तिको अधिकारमा नेगेटिभ असर पुर्याउँछ कि भन्ने कुराहरू भइरहेकोमा चाहिँ यसमा चाहिँ म समग्र रूपमा त्यसलाई नकारात्मक असर पुग्दैन होला, यसले चाहिँ सकारात्मक नै दिन्छ होला जस्तो लाग्छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। महिलाहरूको सशक्तिकरण र लैङ्गिक असमानता नहटिसकेको अवस्थामा राज्यले उचित व्यवस्थापन नगरी सम्पत्तिमा इच्छा पत्र लागू गर्न नहुने बताइएको छ। महिलाको सम्पत्ति सम्बन्धी अधिकारमा इच्छा पत्रले पार्ने प्रभावबारे सुनौ साथी शम्भु थारूले सङ्कलन गर्नुभएको अधिकार कर्मी र अधिवक्ताहरूको भनाई।
म सपना भट्टराई। यो इच्छा पत्र सम्बन्धी कानुन पनि अहिले महिलाले भर्खरै 2069 प्राप्त गरेको सम्पत्ति सम्बन्धी अधिकारको अभ्यास हुन नपाउँदै त्यसको गला निमोठ्ने अभ्यासमा चाहिँ नै यो देखिएको छ।
बसन्ता जोशी, त्यसमा चाहिँ यो एक किसिमले चाहिँ एकदम राम्रो छ, किनकि जस्तो आफ्नो सम्पत्ति छोराले मात्रै पाउने भन्ने पहिला हाम्रो पूर्वाधारहरू थियो, तर 2080 सालमा लाग्ने इच्छा पत्रमा जसले आफूलाई पाल्छ उसले आफ्नो इच्छाले दिन पाउने भयो, त्यसमा चाहिँ सकारात्मक सोच छ।
देवी माया खत्री, यो 80 सालदेखि लागू हुने गरी आएको इच्छा पत्र अनुसार यो राज्यले पनि केही सतर्क चाहिँ अपनाउनै पर्छ। म एउटा महिला अधिवक्ता कानुन व्यवसायी भएको हुनाले मलाई चाहिँ एकदम सही लागेको छ, एकदम लागू हुनुपर्छ।
मानव अधिकार अधिकृत, महिलालाई चाहिँ इच्छा पत्रले सम्पत्तिको अधिकारमा नेगेटिभ असर पुर्याउँछ कि भन्ने कुराहरू भइरहेकोमा चाहिँ यसमा चाहिँ म समग्र रूपमा त्यसलाई नकारात्मक असर पुग्दैन होला, यसले चाहिँ सकारात्मक नै दिन्छ होला जस्तो लाग्छ।
भूषण बस्नेत, महिलाहरूले पनि जुन बाबु आमाको सम्पत्ति जस्तो पाउने कुरा उठिरहेछ, राम्रो कुरा चाहिँ मलाई लागेको छैन। छोरीलाई पनि मतलब त्यो हिस्सा दिनुपर्छ भनेर त्यो कानुन बनेपछि भाइ बहिनीमा पनि अलिकति रिसिभी हुन जान्छ जस्तो लाग्छ। जुन इज्जत भाइले या दाइले भने पनि आफ्नो दिदी बहिनीले गर्छ, त्यति माया आपसमा होला जस्तो लाग्दैन मलाई त्यो सम्पत्तिले गर्दाखेरि।
कुसुमा सुवेदी, छोराछोरीले पनि अरूको सम्पत्तिमा चाहिँ निर्भर नगरेर सो आर्जनतिर पनि लाग्न सक्छ, यसले चाहिँ लैङ्गिक विभेद गरेर र महिला नै पीडित हुन्छ भन्ने चाहिँ छैन। भोलि चाहिँ आमा बाबालाई लागेको अवस्थामा छोरालाई नदिएर छोरीलाई पनि दिन सक्ने अवस्था पनि छ, त्यो हुनाले इच्छा पत्रको बारेमा चाहिँ म पोजिटिभ।
मुगु जिल्लामा रेबिज रोग विरुद्ध लगाइने एन्टी रेबिज भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन्। सुमन मल्लले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। मुगुकै अर्को खबरमा ग्रामीण क्षेत्रमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको खबर कान्तिपुरमा प्रकाशित छ। उता रोल्पामा साबिकको जेदवाङको पुरानो गाउँबाट रुकुम लिवाङ आउन आधा दिनभन्दा बढी लाग्छ। गाउँदेखि लिवाङसम्मको सडक निर्माण रोकिएकाले एकै दिनमा आवत जावत गर्न मुस्किल पर्दै आएको खबर काशीराम डाङ्गीले कान्तिपुरमा लेख्नु भएको छ।
सामान खरिदका लागि भारतीय सीमावर्ती क्षेत्रका बजारमा उपभोक्ताहरूको आकर्षण बढेपछि नेपाली बजार सुनसान भएका छन्। यो बर्दियाको खबर हो। खुल्ला सिमाना र भन्सार खुकुलो भएका कारण नेपाली ग्राहकले दैनिक किनमेल सीमावर्ती बजारबाट गर्ने क्रम बढेको खबर आजको नागरिकमा छापिएको छ। यता बर्दियामै गुलरिया उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि देवेन्द्र पाण्डे मङ्गल र वीरबहादुर चौधरी बिरु बीच प्रतिस्पर्धा हुने भएको खबर पनि कान्तिपुरमा छापिएको छ। यता बैतडीमा गर्भवती महिलाको तथ्याङ्क बैतडीमा मोबाइलबाट सङ्कलन गरिने भएको छ। गर्भवती समक्ष आवश्यक स्वास्थ्य सेवा पुर्याउन सजिलो होस् भनेर मोबाइलबाटै तथ्याङ्क सङ्कलनको तयारी भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ। यता रोल्पामा मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ, तर दुध र अन्डा उत्पादन भने अपुग देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ। यता यात्रा गरिरहेका एक व्यक्तिको बसभित्रै रुपैयाँ चोरी भएको छ। सैना मैना नगरपालिका दुई रूपन्देही बाका 52 वर्षीय प्रेमविका र तुलसीपुर नगरपालिका 7 दाङका 34 वर्षीय वीरबहादुर नेपालीले बसभित्रै पैसा चोरी गरेको खबर आजको नागरिकमा छापिएको छ।
बैतडीमा विद्युत महसुल बुझाउन सदरमुकाम र पाटनमा मात्रै व्यवस्था छ, जसले गर्दा 80 रुपियाँ विद्युत महसुल बुझाउन 500 भन्दा बढी खर्च गर्ने गरेको नागरिकहरूले गुनासो गरेका छन्। भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगञ्ज उपमहानगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने विषयमा यो साताको नागरिक मत केन्द्रित रहेको छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 का दिपेन्द्र धितालको विचार।
नेपालगञ्ज उपमहानगरपालिकामा भएका केही वडाहरूमा खुल्ला दिशा त भइसकेको छ, तर केही वडामा बाँकी छ। यसको प्रमुख कारण एउटा चाहिँ आफै शौचालय नबनाएको, अनि अर्को कुरा के छ भने चाहिँ अशिक्षित, जुन उनीहरूले चाहिँ शौचालयमा चाहिँ टोयलेट बनाएर टोयलेटमा गएर चाहिँ दिसा पिसाब गर्नुपर्छ भन्ने एउटा चेतना नभएको, एउटा चेतनाको कमी। अर्को कुरा के त भन्दा उनीहरूले चाहिँ टोयलेटमा चाहिँ बनाइसकेपछि घाँस दाउरा राख्ने गरेको देखिन्छ। यस कारणले गर्दा सबैभन्दा चाहिँ चेतनामूलक कार्यक्रम गर्नु पऱ्यो एउटा। अर्को कुरा के गर्नु पऱ्यो भने चाहिँ हामीले जुन वडाहरूमा खुल्ला दिशामुक्त हुन सकेको छैन त्यो वडाहरूलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ समन्वय गरेर त्यहाँका जनताहरूलाई चाहिँ यो सम्बन्धमा अलिक छलफल गरेर त्यहाँका जनताहरूलाई चाहिँ अलि चेतना जगाएर त्यसपछि हामीले चाहिँ खुल्ला दिशा पिसाबबाट चाहिँ हुने रोगहरूको बारेमा उनीहरूलाई बताएर त्यसपछि हामीले चाहिँ खुल्ला दिशा पिसाब मुक्त क्षेत्र घोषणा गर्न सकिन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चाडपर्वलाई लक्षित गरी बाँकेमा चेक जाँच कडाइ, सबैतिर विशेष निगरानी, हवाई भाडा घटाउन होड, यात्रु तान्न जहाज कम्पनी बीच प्रतिस्पर्धा।
भारतीय राजदूत नेपालगञ्जमा भेटघाटमा व्यस्त, सीमा समस्याबारे चाँसो। चाडपर्वलाई लक्षित गरी मुगुरा सुर्खेतमा खाद्य संस्थानद्वारा सस्तो चामल।
भेरी बबई डाइभर्सनको सुरुङ खन्न, विशेष 35 वटा मेसिन भित्राइयो। बर्दिया निकुञ्जमा एक आपसमा जुधेर मर्छन् बाघ।
र कञ्चनपुरमा स्थानीय तहमा गएका कर्मचारीलाई बस्ने ठाउँको अभाव, जुम्लामा स्याउ टिप्ने चटार।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। असोज दुई गते सोमबार, सेप्टेम्बर 18 तारिक, अश्विन कृष्ण तेरोदशी तिथि। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।